بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتا متروں، آج کے کارکرم کا شبھارمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 154 سے 157 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری پرہیزگار۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون، ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون، أولئك عليهم صلوات من ربهم ورحمة وَأُولَئِكَ هُمُ الْمُهْتَدُونَ، صَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور جو لوگ ایشور کے مارگ میں مارے جاتے ہیں انہیں مردہ نہ کہو، بلکہ وہ تو جیوت ہیں پرندو تم اسے سمجھ نہیں پاتے، اور نسندے ہم تھوڑے بھے، تھوڑی بھوک، کچھ جان مال اور اتپاد میں کمی سے تمہاری پریکشا لیں گے، اور ہے پیغمبر، آپ دھیروانوں کو شبھ سوچنا دے دیں جو مصیبت پڑنے پر کہتے ہیں کہ نسندے ہم ایشور ہی کے لیے ہیں اور اسی کی اور واپس جانے والے ہیں، یہی لوگ ہیں جن کے لیے ان کے پالنہار کی اور سے آشیرواد اور دیا ہے، اور یہی لوگ صحیح مارگ پر ہیں۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. آج منگلوار ہے, فروردین کی 22, رمضان کی 20 اور اپریل کی 11 تاریخ. شوتاؤ, ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں. ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا. کاریکرم کے بارے میں اپنے سجھاؤں اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائے گا. ایسے میں ہمارا پتہ نوٹ کر لیں, ہمارا ای میل ایڈریس ہے hindi@ws.iribi.ir. جبکہ تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi. شوتا, ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں. سدا کی بھانتی آپ سب سے پہلے دیش ودیش کے سماچار سنیں گے, اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم سنیں گے, اس کے پشچات آپ رمضان کے پوتر مہینے کے سمبندھ میں سنیں گے ہمارا وشیش کاریکرم, اور سبھا کا انتم اور ساپتاہک کاریکرم ہوگا قرآن قصے. شوتاؤ, یہ تو تھی ہماری آج کے کاریکرم کی روپ ریکھا, اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے. اور اب آپ مریم مہدادی اور محمد مہدی سے سماچار سنیے.
بسم اللہ الرحمن الرحیم. سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش. آذربائیجان گنراجیہ نے کہا ہے کہ وہ ایران کے ساتھ سمبندھوں میں وستار کا اچھک ہے. چین نے کہا ہے کہ ایران اور سعودی عرب کے مدھیہ سمجھوتا سمسیاؤں کے سمادھان میں وارتا کے پربھاوی ہونے کا سوچک ہے. نیتنیاہو نے کہا ہے کہ امریکہ ہمارا گھٹک ہے مگر اسے ہم نہیں کہہ سکتے ہیں. راشٹر سنگھ نے کہا ہے کہ یمن ستھائی شانتی کے بہت نکٹ پہنچ گیا ہے. اور اب آپ اس طرح سے سماچار سنیے.
آذربائیجان گنراج کے ودیش منترالے کے پروکتا آئیہان حاج زادے نے کہا ہے کہ باکو ایران سہیت اپنے سمست پڑوسی دیشوں کے ساتھ سمبندھوں کو بہتر بنائے جانے کا اچھک ہے. سماچار ایجنسی ارنا کی رپورٹ کے انوسار حاجی زادے نے ایران اور آذربائیجان گنراج کے ودیش منتریوں کے مدھیے سوموار کو ہونے والی ٹیلی فونی وارتا کی اور سنکیت کیا, اور کہا کہ اس وارتا میں دونوں پکشوں نے دیپکشی سمبندھوں کے بارے میں وچاروں کا آدان پردان کیا. انہوں نے کہا کہ آذربائیجانی پکش اس وارتا کو سکاراتمک درشٹی سے دیکھتا ہے, اور اس کا ماننا ہے کہ اس پرکار کی وارتا کو جاری رہنا چاہیے. اسی پرکار انہوں نے کہا کہ پرسپر سمان اور دوسرے دیشوں کی سمپربھتا کا سمان آذربائیجان کی پریورتت نہ ہونے والی نیتی ہے. آذربائیجان گنراج کے ودیش منترالے کے پروکتا حاجی زادے کا بیان ایسی استھتی میں سامنے آ رہا ہے جب ایران کے ودیش منتری حسین امیر عبداللہیان نے آذربائیجان گنراج کے اپنے سمکچ جیہون بائراموف سے جاری سپتاہ میں دو بار ٹیلی فونی وارتا کی تھی, جس میں دوی پکشی اور چھیتری وشیوں کے بارے میں وچاروں کا آدان پردان کیا گیا تھا. اس وارتا میں دیشوں کی سمپربھتا کا سمان کیے جانے پر بل دیا گیا تھا. ودیش منتری حسین امیر عبداللہیان نے ایکتا و ایکجٹتا, چھیتری دیشوں کی سرکشا و پرگت کے خلاف زانی شاسن کے شردنتوں کی اور سنکیت کرتے ہوئے کہا تھا کہ چھیتری دیشوں کے مد مد بھیدوں سے کیول دشمن کو لابھ پہنچے گا.
ایران کے سنسد سبھاپتی نے فلسطین کے وشے کو اسلامی جگت کا سب سے مہتوپورن وشے بتایا ہے. तेहरान में एक अंतर्राष्ट्रीय कॉन्फ्रेंस हो रही है जिसका शीर्षक है ज़ायनिज्म के बाद का विश्व। यह अंतर्राष्ट्रीय कॉन्फ्रेंस ईरान के संसद सभापति मोहम्मद बाकर गालिबाफ के संदेश से आरंभ हुई। अपने संदेश में ईरान के संसद सभापति ने कहा कि पिछले कुछ दशकों के दौरान फिलिस्तीन और बैतुल मुकद्दस का विषय हमेशा ही इस्लामी जगत में प्रमुखता पर रहा है। अपने संदेश में गालिबाफ ने कहा कि मुसलमानों के पहले कबले का अतिग्रहण, लाखों फिलिस्तीनियों को बेघर बनाना और हजारों निर्दोष लोगों की हत्या करना ऐसी कोई सामान्य बात नहीं है कि जिसको समय गुजरने के साथ भुला दिया जाए। ईरान के संसद सभापति के अनुसार फिलिस्तीनियों की कुछ पीढ़ियां ज़ायनियों के अत्याचारों का शिकार रही हैं। उन्होंने कहा कि कुछ लोग इस मामले को एक ऐतिहासिक संयोग के रूप में पेश करना चाहते हैं, वे इसको पूरी तरह से अनदेखा करने के पक्ष में हैं। गालिबाफ ने कहा कि पिछले कुछ दशकों के दौरान फिलिस्तीन समस्या को विभिन्न शैलियों में पेश किया गया है। उनका कहना था कि वर्तमान समय में इस्लामी जगत विगत की तुलना में अधिक जागरूक और होशियार है। इस्लामी राष्ट्र फिलिस्तीनियों का खुलकर समर्थन करते हैं। अब हालात ये हो गई है कि वर्तमान समय में अवैध ज़ायनी शासन अपने घटकों में भी अलग थलग हो चुका है।
अबुल फजल अमोई ने विश्व कुद्स दिवस को फिलिस्तीनियों पर किए जाने वाले अत्याचारों की गूंज बताया है। ईरान की संसद की राष्ट्रीय सुरक्षा और विदेश नीति समिति के प्रवक्ता अबुल फजल अमोई ने कहा कि फिलिस्तीनियों पर 70 वर्षों से किए जा रहे अत्याचारों को बयान करने के लिए विश्व कुद्स दिवस उचित प्लेटफॉर्म है। उन्होंने कहा कि ये ऐसा अवसर है जिस पर पूरी दुनिया के मुसलमान राष्ट्र एकजुट होकर फिलिस्तीनियों पर किए जा रहे जुल्म का उल्लेख करें। उन्होंने कहा कि फिलिस्तीन का मामला वास्तव में एक बहुत पुराना जख्म है। पिछले 70 वर्षों से ये विश्व के मुसलमान राष्ट्रों के दिलों पर लगा हुआ एक घाव है। अबुल फजल अमोई का कहना था कि हाल ही में ज़ायनी सैनिकों ने बैतुल मुक़द्दस में जो कार्रवाई की उसकी वजह से इस बार विश्व कुद्स दिवस का महत्व कई बराबर हो गया है। उन्होंने कहा कि ऐसे में वे लोग जो स्वतंत्रता प्रेमी हैं उनको शुक्रवार के अंतिम जुमे को विश्व कुद्स की रैलियों में भाग लेकर फिलिस्तीनियों के समर्थन और अवैध ज़ायनी शासन के विरोध में प्रदर्शन करने चाहिए। स्वर्गीय इमाम खुमैनी ने फिलिस्तीन के मुद्दे को जिंदा रखने के उद्देश्य से पवित्र रमजान महीने के अंतिम शुक्रवार को विश्व कुद्स दिवस घोषित किया, जिसके अंतर्गत पूरी दुनिया में लोग ज़ायनियों के अवैध अधिग्रहण का विरोध करते हैं।
चीन के उच्च कूटनीतिक ने कहा है कि ईरान और सऊदी अरब के मध्य समझौता समस्याओं के समाधान में वार्ता के प्रभावी होने का सूचक है। चीनी कूटनीतिक ने कहा कि ईरान सऊदी अरब के मध्य होने वाला इस बात का परिचायक है कि क्षेत्रीय समस्याओं के समाधान का सही रास्ता केवल वार्ता और विचारों का आदान प्रदान है। वर्ष 2016 से जो कूटनीतिक संबंध ईरान और सऊदी अरब के मध्य विच्छेद हो गए थे, ईरान और सऊदी अरब ने चीन की मध्यस्थता से अभी हाल ही में उनकी बहाली पर सहमति जताई थी। इस सहमति के बाद ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाया ने पिछले गुरुवार को बीजिंग में अपने सऊदी समकक्ष फैसल बिन फरहान से मुलाकात की थी। समाचार एजेंसी इरना की रिपोर्ट के अनुसार सियोल में चीनी राजदूत ने अपने साक्षात्कार के एक भाग में कहा कि चीन ने वार्ता के माध्यम से ईरान और सऊदी अरब के संबंधों को सामान्य बनाने में जो भूमिका अदा की है बहुत से देश उसकी प्रशंसा कर रहे हैं। इसी प्रकार चीनी कूटनीतिक ने कोरिया प्रायद्वीप की चिंताजनक स्थिति की ओर संकेत करते हुए भी कहा कि चीन समस्त संबंधित पक्षों का आह्वान करता है कि वे एक दूसरे को उकसाने से परहेज करें और कोरिया प्रायद्वीप की स्थिति को बेहतर बनाने के लिए एक दूसरे से सहयोग करें। चीनी राजदूत ने इसी प्रकार कहा कि बीजिंग ने हमेशा कोरिया प्रायद्वीप में शांति व सुरक्षा बनाए रखने, इस क्षेत्र के परमाणु निरस्त्रीकरण और वार्ता के माध्यम से समस्याओं के समाधान पर बल दिया है।
ज़ायनी शासन के प्रधानमंत्री ने एक प्रेस कॉन्फ्रेंस में कहा है कि अमेरिका तेल अवीव का पहला स्ट्रेटेजिक घटक है, परंतु हम उसे नहीं कह सकते हैं। समाचार एजेंसी फार्स प्रेस की रिपोर्ट के अनुसार बिन्यामिन नेतन्याहू ने कहा कि इसराइल को हमले का सामना है और हमारी अध्यक्षता में मंत्रिमंडल शांति व सुरक्षा को दोबारा बहाल करेगा और प्रतिरोधक शक्ति को बेहतर बनाएगा। ज़ायनी शासन के प्रधानमंत्री ने कहा कि सीरिया में हमने ईरानी उद्देश्यों के खिलाफ अमल किया और अगर सीरिया की ओर से मिसाइलों का फायर होना जारी रहा तो असद व्यवस्था को भारी कीमत चुकानी पड़ेगी। انہوں نے کہا کہ ہم حماس کو کبھی بھی لبنان میں بنیادی ڈھانچہ تیار کرنے کی انومتی نہیں دیں گے اور غزہ پر ہم نے جو حملہ کیا اس میں حماس کے لیے سندیش ہے۔ اسی پرکار زانوی شاسن کے پردھان منتری نے کہا کہ آنترک سرکشا کے منتری اپنے پد پر باقی رہیں گے اور ہم اسرائیل کی سرکشا کی دشا میں کام کرتے رہیں گے۔ نتنیاہو نے کہا کہ ہم نے یوکرین کی مانوتا پریمی سہایتا اور رکشا سمبندھی سہایتا کرنے کا فیصلہ کیا ہے اور یوکرین میں یدھ بند کرانے کے لیے ہم سے جو ہو سکے گا ہم کریں گے۔
سیریا میں ایران کے راجدوت نے کہا کہ زانی شاسن اپنے آنترک پریشانیوں کو باہر ڈھکیل رہا ہے۔ مہدی سبحانی کا کہنا ہے کہ اس سمے اویدھ زانی شاسن بھیتر سے کئی پرکار کی سمسیاؤں میں بری طرح سے گھر چکا ہے۔ انہوں نے مسجد الاقصی میں زانی سینکوں دوارا کی جانے والی کاروائی کی نندا کرتے ہوئے کہا کہ ایران فلسطینیوں پرتیرودھ کا سمرتھن کر رہا ہے اور رہے گا۔ انہوں نے کہا کہ ہم اسی پریپریکش میں اس کی سہایتا کرتے ہیں۔ ایران کے راجنائک نے کہا کہ اب سمے آ گیا ہے کہ مانواادھیکاروں کے سمرتھن کا دعویٰ کرنے والے اپنی آنکھوں کو کھول لیں، ان کو فلسطینیوں کے ورودھ زائنیوں کے آکرمن کو دیکھنا چاہیے۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ تائیوان کے بارے میں دیے گئے فرانسیسی راشٹرپتی کے بیان نے امریکہ اور یورپی دونوں کو ہی ناراض کر دیا ہے۔ اپنی چین یاترا کے دوران فرانسیسی راشٹرپتی نے کہا تھا کہ تائیوان میں بڑھتے تناؤ سے یورپ کو کوئی لابھ نہیں ہوگا۔ انہوں نے کہا کہ یورپ کو امریکہ اور چین سے الگ ایک سوتنتر تیسرے دھروو کے روپ میں بدل جانا چاہیے۔ ان کے اس بیان پر پرتکریا دیتے ہوئے جرمنی کی سنسد میں ودیشی معاملوں کی سمیتی کے سدسیہ نے کہا کہ میکرا نے سوئم کو یورپ میں پہلے سے ادھک الگ تھلگ کر لیا ہے۔ ان کا کہنا تھا کہ فرانسیسی راشٹرپتی ایمانوئل میکرا نے اپنی چین یاترا میں چینی راشٹرپتی شی جن پنگ کے ہت میں ایک پرچاری کا وسفوٹ کر دیا۔ انہوں نے کہا کہ ان کا یہ بیان اب یورپ کی ودیش نیتی میں ایک تراستی میں پرورتت ہو چکا ہے۔ میکرا کے بیان کے سندر میں امریکی سینیٹر مارکو روبیو نے ٹویٹ کیا ہے کہ اگر یورپ یہ نہیں چاہتا ہے کہ وہ تائیوان کے معاملے میں امریکہ یا پھر چین کا سمرتھن نہیں کر سکتا تو پھر اس کو یوکرین کے بارے میں کسی بھی پکش کا سمرتھن نہیں کرنا چاہیے۔
راشٹر سنگھ کے وشیش دوت کا کہنا ہے کہ اس سمے یمن ستھائی شانتی کے بہت ہی نکٹ پہنچ چکا ہے۔ سنیوکت راشٹر سنگھ میں یمن کے معاملے میں اس کے وشیش دوت ہینس گرنبرگ نے سوموار کو کہا کہ یمن پہنچے سعودی عرب اور عمان کے پرتندھی منڈلوں کے ساتھ سکاراتمک وارتا ہو، کیونکہ یمن سنکٹ کے کوٹنیتک سمادھان کا بہت اچھا اوسر اپلبدھ ہوا ہے۔ سنچار مادھیموں کے انوسار سعودی عرب کے پرتندھی منڈل نے کل یمن کی راجنیتک اچ پریشد کے ادھیکش مہدی المشاد سے بھینٹ وارتا کی۔ اسی کے ساتھ اس ششٹمنڈل نے محمد الحوثی کے ساتھ بھی سنا میں ملاقات کی۔ المیادین نے اس ملاقات کے سمبندھ میں یمنی سوتروں کے حوالے سے بتایا کہ سعودی عرب یمن کے ساتھ ورتمان سنگھرش ورام کو ایک سال کے لیے بڑھانا چاہتا ہے۔ یمن کی سلویشن سرکار کے راجنیتک پرواری محمد البخیتی نے اس بارے میں کہا کہ یہ دونوں کے ہت میں ہے۔
امریکہ کے کینٹکی سٹی میں ہونے والی فائرنگ کی گھٹنا میں 5 لوگوں کی موت ہو گئی جبکہ 6 لوگوں کو اپچار کے لیے اسپتال میں بھرتی کرایا گیا ہے۔ لوئس ویلے پولیس کے ایک پروکتا نے بتایا کہ 6 گھائلوں میں ایک پولیس کرمی بھی شامل ہے۔ ایک انیہ ٹویٹ میں بتایا گیا ہے کہ پولیس نے اس سندگدھ گولی باری کرنے والے بدماش کو مار گرایا ہے۔ پولیس نے میڈیا کو سمبودھت کرتے ہوئے کہا ہے کہ عام لوگوں کے لیے اب کوئی خطرہ نہیں ہے۔
امریکہ کی رکشا منترالے نے اسے دیش کے کچھ اتی سنویدنشیل دستاویزوں کے سارجنک ہو جانے پر گہری چنتا جتائی ہے۔ امریکی رکشا منتری کی سہایک کریس میگر نے سوموار کو کہا کہ دیش کے بہت سے گوپنیہ دستاویزوں کا سارجنک ہو جانا دیش کی سرکشا کے لیے بہت خطرناک ہے۔ انہوں نے بتایا کہ ان میں یوکرین یدھ سے سمبندھت بھی کئی دستاویز تھے۔ جان فرانسس کیربی نے سوموار کو بتایا کہ دیش کے راشٹرپتی جو بائیڈن پچھلے سپتاہ کے انت میں پہلی بار رکشا منترالے کے ٹائی سیکرٹ ڈاکیومنٹس کے سوشل میڈیا پر لیک ہو جانے سے اوگت ہوئے تھے۔ الیکھنیے کہ امریکی رکشا منترالے پینٹاگن کے کچھ اتی سنویدنشیل دستاویز میڈیا پر لیک ہو گئے ہیں جن میں بہت ہی مہتوپورن جانکاریاں ہیں۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं। दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। हिजबुल्ला और हमास के निकट आने से ज़ायोनी शासन घबराया हुआ है। जायजा ले रहे हैं कायम रिज़वी।
लेबनान के इस्लामी प्रतिरोध आंदोलन हिजबुल्ला और फिलिस्तीन के प्रतिरोध आंदोलन हमास के नेताओं ने लेबनान की राजधानी बैरूत में कल मुलाकात की। इस मुलाकात में सैयद हसन नसरुल्ला और इस्माइल हनिया ने क्षेत्रीय परिवर्तनों के साथ ही साथ मस्जिदुल अक्सा में ज़ायोनियों द्वारा की गई हिंसक कार्रवाई पर भी विचार विमर्श किया। दोनों नेताओं ने क्षेत्रीय हालिया परिवर्तनों के संदर्भ में प्रतिरोध की क्षमता, तत्परता और परस्पर सहयोग जैसे मुद्दों पर भी विचार विमर्श किया। हिजबुल्ला के महासचिव और हमास के राजनीतिक शाखा के प्रभारी के बीच भेंटवार्ता ऐसी हालत में हुई है कि जब अवैध अधिकृत फिलिस्तीन में अशांति बनी हुई है। हालिया दिनों में लेबनान और सीरिया की ओर से ज़ायोनी शासन की ओर कई रॉकेट दागे गए। 6 अप्रैल की शाम को ज़ायोनी संचार माध्यमों ने दक्षिणी लेबनान की ओर से कई रॉकेट फायर किए जाने की सूचना दी थी। इनके अनुसार दक्षिणी लेबनान की ओर से 100 से अधिक रॉकेट ज़ायोनी कॉलोनी वासियों की ओर दागे गए। इससे पहले फिलिस्तीन के प्रतिरोधक गुटों ने घोषणा की थी कि मस्जिदुल अक्सा पर ज़ायोनी सैनिकों के बढ़ते आक्रमण के लिए अब एक जन आंदोलन की जरूरत है। ज़ायोनी सैनिकों ने बुधवार की सुबह मस्जिदुल अक्सा से 240 नमाजियों को गिरफ्तार कर लिया था। इन सैनिकों ने फिलिस्तीनी नमाजियों के विरुद्ध बल का प्रयोग किया था। अब फिलिस्तीनी गुटों के मैदान में आ जाने से कई मोर्चों पर झड़पों की संभावना बढ़ गई है। इसी बीच प्रतिरोधक गुटों की ओर से अवैध अधिकृत फिलिस्तीन में रॉकेट और मिसाइल बरसाए जाने से ज़ायोनियों में चिंता पैदा हो गई है। अवैध ज़ायोनी शासन के कुछ क्षेत्रों पर रॉकेट और मिसाइल के हमलों के बाद अब इसराइल के राजनीतिक और सैनिक हलकों में गंभीर चिंता दिखाई दे रही है। वे अब इस बात को लेकर बहुत चिंतित हैं कि उत्तरी क्षेत्र में हिजबुल्ला और दक्षिणी क्षेत्र में फिलिस्तीन के प्रतिरोधी गुटों की ओर से हमलों का खतरा बढ़ गया है। उधर अवैध ज़ायोनी शासन ने सैन्य प्रशिक्षण के एक नए प्रस्ताव को पारित किया है, जिसके अंतर्गत कई मोर्चों पर युद्ध में मुकाबला करने की बात कही गई है। इस योजना में वहां की सेना की समस्त इकाइयों की भागीदारी को अनिवार्य बनाया गया है। हालांकि ज़ायोनी शासन की सैन्य कमान का मानना है कि वहां की सेना में कई मोर्चों पर युद्ध लड़ने की क्षमता नहीं है। इस शासन को अपनी थल सेना के भीतर पाई जाने वाली समस्याओं का भी सामना है। इसके अतिरिक्त ज़ायोनी शासन को अब प्रतिरोध के ड्रोन और पिन पॉइंट मिसाइलों का भी सामना है। इसी के साथ प्रतिरोध के मोर्चे को वो अनुभव भी हासिल है जो उसने आतंकवाद विरोधी अभियान में भाग लेकर हासिल किया है। हारेथ्स के अनुसार इसराइल को इस समय उस दुश्मन का सामना है जो उसको हर ओर से घेर चुका है। यही कारण है कि लेबनान की राजधानी बेरूत में सैयद हसन नसरुल्ला और इस्माइल हनिया की मुलाकात ने उसको गंभीर चिंता में डाल दिया है।
फिलिस्तीनी प्रतिरोधी जियाले इसराइली अत्याचारों का मुंह तोड़ जवाब दे रहे हैं। जायजा ले रहे हैं अख्तर रिज़वी।
फिलिस्तीनी संघर्षकर्ताओं ने अल ऐन कैंप में प्रतिरोध का प्रदर्शन करते हुए अतिक्रमणकारी ज़ायोनी सैनिकों की प्रगति को रोक दिया। اس سے پہلے فلسطینی ہیکرز نے پوسٹل سروس اور سینچائی کی ویوستھا کو بھی ہیک کر لیا تھا۔ پرتیرودھ کرتا گٹ ارین الاسود کے سنگھرش کرتاؤں نے کڑا پرتیرودھ کرتے ہوئے دگنکاری سینکوں کو ویسٹ بینک کے فلسطینی کیمپ العین میں داخل ہونے کی اجازت نہیں دی۔ رپورٹ میں کہا گیا ہے کہ نابلس کھیتر میں ارین الاسود سہت سبھی فلسطینی پرتیرودھ کرتا گٹ زائنی آکرمن اور کاریوں کا مقابلہ کرنے میں سکریہ بھومکا نبھا رہے ہیں۔ دوسری اور فلسطینی سوچنا کیندر نے کہا ہے کہ پرتیرودھ کرتا گٹوں نے پچھلے 24 گھنٹوں کے دوران ویسٹ بینک کے وبھن کھیتروں میں کم سے کم 21 زائنی ویرودھی کاروائیاں انجام دی ہیں۔ رپورٹ میں کہا گیا ہے کہ فلسطینی مجاہدین نے ویسٹ بینک کے الگ الگ علاقوں میں زائنی سینکوں پر فائرنگ کی اور انہیں وسفوٹکوں سے نشانہ بنایا۔ الخلیل، نابلس، بیت لحم، اریحا، تلکرم اور بیت لحم میں کیے گئے ان آپریشنوں کے دوران فلسطینی مجاہدین نے زائنی آکرمنکاریوں کے لیے سمسیا کھڑی کر دی۔ ایک انے رپورٹ میں انوسار نابلس شہر کے بیت فوریک چیک پوسٹ پر فلسطینی مجاہدین کے حملوں اور سنگھرش کے بعد چیک پوسٹ کو پوری طرح سے بند کر دیا گیا۔ دوسری اور ایسی خبریں ہیں کہ اتیگنکاری زائنی سینکوں نے بیت المقدس کے شافات شہر پر حملہ کرنے کی کوشش کی، لیکن انہیں فلسطینیوں کے کڑے پرتیرودھ کا سامنا کرنا پڑا۔ اس بیچ زائنی شاسن کی ڈاک سیوا اور سینچائی ویوستھا پر فلسطینی سائبر حملوں نے اویدھ ادھیکرت فلسطین کے کئی شہروں یعنی اسرائیل میں جیون کو پنگو بنا دیا اور عام جن جیون بری طرح سے پربھاوت رہا۔ زائنی میڈیا نے بھی فلسطینیوں کے سائبر حملوں کو سویکار کیا ہے اور کہا ہے کہ یہودی تہوار کے اوسر پر ڈاک سیوا پرنالی بری طرح سے است ویست رہی۔ پچھلے منگلوار کو بھی زائنی سوتروں نے 10 سرکاری سنستھانوں پر سائبر حملے کی خبر دی تھی۔ زائنی شاسن کے آرمی ریڈیو کے انوسار سائبر حملوں کے بعد ہیبرو وشودیالیہ، تیل اویو وشودیالیہ اور برلان وشودیالیہ کی ویب سائٹوں کو بھی نشکری کر دیا گیا۔ سائبر حملے یدھ کے لیے ایک شکتیشالی اور لاگت پربھاوی وکلپ کے روپ میں سامنے آتے ہیں اور زائنی شاسن کے ڈھانچے پر وبھن سموہوں دوارا سائبر حملے اور مہتوپورن سوچناؤں تک پہنچ اور پرسار نے اس جعلی شاسن کے سائبر ورچسو کے متھک کو توڑ دیا ہے۔ اتیگنکاری زائنی سینا نے مانا ہے کہ سوموار کو ہوئی جھڑپ میں 2 اسرائیلی سینک گھائل ہوئے ہیں۔ صفا نیوز کی رپورٹ کے انوسار زائنی سینا نے ایک بیان میں گھوشنا کی ہے کہ اسرائیلی سینک کرمی عبد الرحمان اکوبا نامک ایک فلسطینی کو گرفتار کرنے کے لیے نابلس میں گھسے، جہاں انہیں فلسطینیوں کے پرتیرودھ کا سامنا کرنا پڑا، جس کے بعد بھینکر سنگھرش شروع ہو گیا۔
اور اب رخ کرتے ہیں بھارت کا۔ کانگریس اعلی کمان کی چیتاونی کے باوجود سچن پائلٹ نے ایک دن کا اپواس کیا ہے۔ بیورا دے رہے ہیں دلی سے شمشاد کاظمی۔
کانگریس اعلی کمان کی چیتاونی کے باوجود راجستھان کے پورو اپ مکھیہ منتری اور کانگریسی نیتا سچن پائلٹ آج جے پور میں انشن پر بیٹھے۔ سچن پائلٹ نے اشوک گہلوٹ سرکار پر حملہ ایک بار پھر تیز کر دیا ہے۔ ان کا آروپ ہے کہ گہلوٹ سرکار نے ان تمام بھرشٹاچار کے مدوں پر 4.5 سال میں کوئی کاروائی نہیں کی جن کے آدھار پر پردیش میں کانگریس ستہ میں آئی تھی۔ پائلٹ نے کہا کہ پورو کی وسندھرا راجے سرکار کے کارکال میں کھنن گھوٹالا ہوا تھا، لیکن اس پر ابھی تک کاروائی نہیں کی گئی ہے۔ انہوں نے کہا کہ کاروائی کی مانگ اس لیے ضروری ہے تاکہ کانگریس کارکرتاؤں کو لگے کہ ہماری کتھنی اور کرنی میں کوئی انتر نہیں ہے۔ پائلٹ کے انشن اور دھرنے کو لے کر ہلچل تب تیز ہو گئی جب کانگریس نے اسے پارٹی ویرودھی گتیویدھی بتایا۔ اس سے پہلے اعلی کمان کی اور سے پائلٹ کو چیتاونی دی گئی تھی کہ یدی انہوں نے انشن کیا تو ان کے خلاف کاروائی کی جا سکتی ہے۔ راجستھان کے اے آئی سی سی پربھاری سکھجندر سنگھ رندھاوا نے کہا کہ سچن پائلٹ کا دن بھر کا اپواس پارٹی ہتوں کے خلاف ہے اور پارٹی ویرودھی گتی ودھی ہے۔ انہیں سرکار کے ساتھ اپنی سمسیاؤں کو میڈیا اور جنتا کے بجائے پارٹی کے منچوں پر اٹھانا چاہیے تھا۔ راجستھان کی پورو سرکار کے خلاف کتھت بھرشٹاچار کے ویرودھ کاروائی کی مانگ سے الگ ہٹ کر راجستھان کے مکھیہ منتری کی کرسی کو لے کر اشوک گہلوٹ اور سچن پائلٹ کے بیچ ورچسو کی لڑائی پرانی ہے۔ पार्टी के समर्थक उन्हें ही मुख्यमंत्री बनाए जाने के पक्ष में हैं और आज भी समर्थकों ने अनशन स्थल पर यह नारा लगाया कि हमारा सीएम कैसा हो, सचिन पायलट जैसा हो। टीकाकारों का कहना है कि सचिन पायलट का ये कदम राजस्थान की कांग्रेस सरकार के लिए चुनौती साबित हो सकता है क्योंकि राज्य में लगभग 8 महीने बाद विधानसभा के चुनाव होने वाले हैं। सचिन पायलट पहले भी कांग्रेस में विद्रोह कर चुके हैं लेकिन तब उन्हें मना लिया गया था, लेकिन अब उनके और पार्टी आला कमान दोनों के तेवर कड़े हैं। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अब प्रस्तुत है रमजान महीने के संबंध में हमारा विशेष कार्यक्रम।
दोस्तों, पवित्र रमजान के बारे में विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और अख्तर रिजवी का सलाम स्वीकार कीजिए।
दोस्तों, पेश है रमजान के 20वें दिन की दुआ और उसका अनुवाद।
وأغلق عني فيه أبواب النيران ووفقني فيه لتلاوة القرآن يا منزل السكينة في قلوب
हे ईश्वर, आज के दिन मेरे लिए स्वर्ग के द्वार खोल दे और नरक को मेरे ऊपर बंद कर दे, और आज के दिन मुझको पवित्र कुरान पढ़ने का सामर्थ्य प्रदान कर। हे ईमान वालों के हृदयों में शांति उतारने वाले।
दोस्तों, रमजान का पवित्र महीना आत्मनिर्माण और पापों से स्वयं को बचाने का बहुत अच्छा अवसर है। यही कारण है कि बहुत से मुसलमान इस अवसर से लाभ उठाने का प्रयास करते हैं। रमजान का महीना विशेष महत्व का स्वामी है। ये महीना अपनी आत्मा को पवित्र करने का बेहतरीन अवसर है। ये लोगों के जीवन को गहराई से प्रभावित करता है। इस महीने में जो कुछ हासिल होता है वो कठिन उपासना का परिणाम होता है। ईश्वर चाहता है कि मनुष्य पवित्र रमजान में इबादत करके ईश्वर से डरता रहे ताकि उन्हें कल्याण प्राप्त हो सके।
इस्लामी शिक्षाओं में बताया गया है कि ईश्वर की उपासना करके मनुष्य का अंतिम लक्ष्य फलाह या सफलता प्राप्त करना है। पवित्र कुरान की बहुत सी आयतों में तक्वा अर्थात ईश्वर से भय की बात कही गई है। तक्वे का भी लक्ष्य फलाह हासिल करना है। सूरह बकरा की आयत संख्या 130 में ईश्वर कहता है, और ईश्वर से डरते रहो ताकि तुम्हें फलाह या कल्याण प्राप्त हो जाए। कुरान की आयतों में 40 बार फलाह शब्द का प्रयोग उसके विभिन्न रूपों में किया गया है।
फलाह का अर्थ होता है सामने मौजूद रुकावटों को दूर करना और उस लक्ष्य तक पहुंचने के लिए समस्याओं को नियंत्रित करना जो सफलता का कारण बनता है। ईमान वाले ईश्वर पर भरोसा करते हुए लक्ष्य तक पहुंचने के लिए हर संभव प्रयास करते हैं और संसार की क्षमता के अनुसार सफलताएं प्राप्त करते हैं, किंतु उनके प्रयासों का संपूर्ण पारितोषिक प्रलय में दिया जाएगा और वे ईश्वरीय दया की छाया में और पवित्र व भले लोगों के साथ स्वर्ग में सदा के लिए रहेंगे। कुरान के अनुसार वे स्वतंत्र लोग जो ईश्वर को दिल की गहराइयों से मानते हैं, उनका ईश्वर पर अटूट भरोसा होता है। ऐसे लोग कठिन परिश्रम करके अच्छाइयाँ प्राप्त करते हैं। सूरह तौबा की 20वीं आयत में कहा गया है कि वे लोग जो ईमान और अमल अर्थात आस्था एवं व्यवहार को साथ साथ रखते हैं, सफल रहते हैं।
दोस्तों, मनुष्य के हर कार्य को अच्छा काम नहीं कहा जा सकता। केवल वही काम अच्छा काम माना जाता है जो बुद्धि के आधार पर और पूरी निष्ठा के साथ किया गया हो। इस प्रकार से ईश्वर ऐसा काम करने का निमंत्रण देता है जिसे पूरी निष्ठा के साथ किया जाए। अपने व्यवहार के बारे में मनुष्य के सतर्क रहने से वो अच्छे काम की ओर अग्रसर रहता है। ऐसे में वो केवल वे काम ही करता है जिससे ईश्वर नाराज ना हो। जिन लोगों को इस बात पर विश्वास है ईश्वर हमें देख रहा है और हमारे कर्मों से अवगत है, ऐसे लोग सच्चाई के साथ भले काम करते हैं जो तकवे का कारण बनते हैं।
जबकि रमजान का महीना चल रहा है, ऐसे में हम ये काम बड़ी सरलता से कर सकते हैं। रोजा रखकर आंतरिक इच्छाओं पर नियंत्रण रखा जा सकता है। रमजान के महीने में पवित्र कुरान पढ़ने पर अधिक से अधिक बल दिया गया है। जितना भी संभव हो सके मनुष्य इस महीने में कुरान पढ़ता रहे। यहाँ पर यह बात ध्यान योग्य है कि केवल कुरान का पढ़ना पर्याप्त नहीं है, बल्कि इसका मुख्य लक्ष्य कुरान की बातों को समझकर उन पर अमल करना है।
रमजान के महीने के बारे में सूरह बकरा की आयत संख्या 185 में ईश्वर कहता है, रमजान का महीना वो महीना है जिसमें कुरान ईश्वर की ओर से उतरा है, जो लोगों का मार्गदर्शक है तथा असत्य से सत्य को अलग करने हेतु स्पष्ट तर्कों व मार्गदर्शनों को लिए हुए है। तो तुम में से जो कोई भी ये महीना पाए तो उसे रोजा रखना चाहिए, और जो कोई बीमार या यात्रा में हो तो उसे उतने ही दिन किसी अन्य महीने में रोजे रखने चाहिए। ईश्वर तुम्हारे लिए सरलता चाहता है, कठिनाई नहीं। तो तुम रोजा रखो यहाँ तक कि दिनों की संख्या पूरी हो जाए और तुम्हारे मार्गदर्शन देने के लिए ईश्वर की महिमा गान करो, और शायद तुम ईश्वर के प्रति कृतज्ञ हो।
दोस्तों, पवित्र कुरान का 23वां सूरा मोमिनून है। इसमें मोमिनों के बारे में बताया गया है ताकि उनकी सफलता को देखकर अन्य लोग भी कामयाबी के रास्ते पर आगे बढ़ें। बाद में सफलता के लिए कुछ विशेषताएं बयान की गई हैं। ये वे विशेषताएं हैं जिनको व्यक्तिगत और सामाजिक स्तर पर लागू किया जा सकता है। आरंभ में ईश्वर मोमिनों को सफल बताता है। पहली आयत एक संक्षिप्त वाक्य में स्पष्ट रूप से लोक व परलोक में ईमान वालों के निश्चित कल्याण व सफलता की सूचना देती है।
इस आयत में फलाह शब्द का प्रयोग किया गया है। आयत में प्रयोग होने वाले शब्द फलाह का अर्थ होता है सामने मौजूद रुकावटों को दूर करना और उस लक्ष्य तक पहुंचने के लिए समस्याओं को नियंत्रित करना जो विजय व सफलता का कारण बनता है। ईमान वाले ईश्वर पर भरोसा करते हुए लक्ष्य तक पहुंचने के लिए हर संभव प्रयास करते हैं। वे सांसारिक क्षमताओं के अनुसार सफलताएं प्राप्त करते हैं, किंतु उनके प्रयासों का संपूर्ण पारितोषिक प्रलय में दिया जाएगा। वे ईश्वरीय दया की छाया में और पवित्र व भले लोगों के साथ स्वर्ग में सदा के लिए रहेंगे।
सूरे मोमिनून में मोमिनों की प्रशंसा करते हुए ईश्वर पहले नमाज का उल्लेख करता है। नमाज ईश्वर से संपर्क का सबसे अच्छा माध्यम है। ईश्वर कहता है कि मोमिन वे लोग हैं जो पूरी विनम्रता के साथ नमाज पढ़ते हैं। विनम्रता ऐसी स्थिति है जिसका प्रभाव शरीर पर भी दिखाई देता है। रमजान के पवित्र महीने में रोजा रखने वाले के लिए सबसे अच्छा काम अपने ईश्वर की उपासना करना है। روزے دار بڑی ہی شردا کے ساتھ رمضان میں اپنے ایشور کو یاد کرتا ہے۔
بندگی کا رہسیہ اور آزادی کی پہچان نماز ہے۔ اس سورے میں نماز کے اترکت ایک انیہ وشیشتا کی اور سنکیت کیا گیا ہے جو لگ بھگ 7 آیتوں سے ملتا ہے۔ روزے دار ان وشیشتاؤں کا ادھیئن کر کے اپنی اچھی وشیشتاؤں میں سے ادھک وردھی کر سکتا ہے۔ ان وشیشتاؤں کو ہمیں دھیان سے پڑھنا چاہیے۔ نشچت روپ سے ایشور پر ایمان رکھنے والے وہ لوگ سفل رہے جو اپنی نمازوں میں ونمر رہتے ہیں، اور جو لوگ ویرتھ باتوں و کاریوں سے منہ موڑ لیتے ہیں، اور جو زکوٰۃ ادا کرتے ہیں، اور جو سوئم کو ویابھیچار سے بچاتے ہیں سوائے اپنی پتنیوں یا خریدی ہوئی داسیوں کے، کہ اس پر وہ نندنیہ نہیں ہیں۔ تو جو کوئی اس کے اترکت کچھ اور چاہے تو ایسے ہی لوگ سیما لانگتے ہیں، اور جو لوگ اپنی امانتوں اور پرتیگیا کا پالن کرتے ہیں، اور جو سدیو اپنی نمازوں کی رکشا کرتے ہیں، یہی لوگ تو وارث ہیں جو سور کی وراثت پائیں گے، اور وہ اس میں سدیو رہیں گے۔
دوستو، رمضان کا مہتو سمجھاتے ہوئے امام حسین علیہ السلام کہتے ہیں کہ ایشور نے پوتر رمضان کو جاگروکتا کا پرمکھ کارک بتاتے ہوئے کہا کہ یہ مہینہ ایشور کے مارگ پر چلنے کا بہت اچھا زمانہ ہے۔ اس مہینے میں کچھ لوگ بھلائی میں ایک دوسرے سے آگے بڑھ جاتے ہیں، اسی مہینے میں کچھ لوگ ادنڈتا کر کے اپنا نقصان کر لیتے ہیں۔ آشر ہیں ان لوگوں پر جو بہت ہنستے ہیں اور اپنا سمے کھیل میں گزارتے ہیں۔ اس دن جب بھلائی کرنے والوں کو ان کی بھلائی کا بدلہ دیا جائے گا، ایسے میں برائی کرنے والے گھاٹا اٹھائیں گے۔ ایشور کے کتھنانوسار واستوک کلیان پانے والے پرکاش میں رہیں گے۔ تو دوستو، کارکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، اب پرستت ہے ہماری سبھا کا انتم اور ساپتاہک کاریہم قرآن قصے۔
دوستو، ساپتاہک کارکرم قرآن قصے کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
دوستو، آج کے کارکرم میں ہم آپ کو یہ بتائیں گے کہ پوتر قرآن کے سورہ احزاب کی 53 آیت کب نازل ہوئی۔ اگر کوئی ویکتی کسی بچے کو منہ بولا بیٹا بنا لیتا ہے تو اس کاریہ کو لگ بھگ ہر سماج میں اچھی درشٹی سے دیکھا جاتا ہے، اور ایسا کار کرنے والے انسان کو عزت و پرتشٹھا کی نظر سے دیکھا جاتا ہے۔ اس کی ایک وجہ یہ ہے کہ بہت سے پریواروں کا مہتو اس بات پر نربھر کرتا تھا کہ اس میں کتنے لڑکے و بیٹے ہیں۔ روم جیسے بڑے دیش میں یہ پرمپرا تھی کہ جب پریوار کے پرمکھ کا ندھن ہو جاتا تھا تو اس کے بعد اس کا بڑا بیٹا پریوار کا پرمکھ بن جاتا تھا۔ اسی کارن بیٹا ہونا ایک وشیش مہتو رکھتا تھا، کیونکہ لوگوں میں یہ دھارنا تھی کہ اگر کسی کے پاس بیٹا نہیں ہے تو باپ کے مر جانے کے بعد پریوار بکھر جاتا ہے۔ اس آدھار پر ہر رومی ایک بیٹا ہونے کو ایک ضرورت سمجھتا تھا، اور اگر اس کے بیٹا نہیں ہوتا تھا یا بیٹا ہونے کے یوگیہ نہیں ہوتا تھا تو وہ دوسرے کے بیٹے کو اپنے منہ بولے بیٹے کے روپ میں سویکار کرتا تھا۔
پراچین ایران میں بھی کسی سیما تک رومیو جیسی استھتی تھی۔ प्राचीन समय में ईरानी जरतुष्टियों या पारसियों का मानना था कि हर व्यक्ति का बेटा उसके स्वर्ग में प्रवेश करने का पुल होता है और निसंतान इंसान के पास प्रलय के दिन कोई पुल नहीं होता है जिसके माध्यम से वो स्वर्ग में प्रवेश करेगा। इस आधार पर निसंतान लोग स्वर्ग में पुल का निर्माण करने के लिए दूसरों के बेटे को अपने मुंह बोले बेटे के रूप में स्वीकार करते थे।
अरब कबीलों में भी मुंह बोले बेटे की परंपरा थी और उसे एक अच्छी परंपरा के रूप में देखा जाता था और जो मुंह बोला बेटा होता था उसके साथ सगे बेटे जैसा व्यवहार किया जाता था और वो विरासत का हकदार होता था, यानी उसे भी सगे बेटे की भांति वारिस बनाया जाता था। और जो इंसान किसी के बच्चे को अपने नाम से बुलाता था उसे ही बच्चे का पिता कहा जाता था। जबकि महान ईश्वर पवित्र कुरान में कहता है कि जिन लोगों को मुंह बोले बेटे के रूप में स्वीकार किया गया है, अगर उन लोगों को उनके वास्तविक बापों के नाम से बुलाया जाए तो ईश्वर के निकट ये कार्य अधिक बेहतर व न्याय से निकट है।
इसी प्रकार जो इंसान मुंह बोला बेटा होता था उसकी पत्नी इंसान की वास्तविक बहू की भांति होती थी, यानी उससे बाप विवाह नहीं कर सकता था। और इस गलत परंपरा को खत्म करने के लिए पैगंबर इस्लाम ने महान ईश्वर के आदेश से अपने मुंह बोले बेटे जैद बिन हरिसा की पत्नी जैनब से विवाह किया था। इस बात को बहाना बनाकर मुनाफिकों ने इस्लाम और पैगंबर इस्लाम की छवि को खराब करने का यथासंभव प्रयास किया, परंतु अंत में उनके दुष्प्रचार का कोई लाभ नहीं हुआ। हाँ, कुछ समय के लिए उन्होंने इस विषय को बहाना बनाया और पैगंबर इस्लाम की छवि को खराब करने के लिए एडी चोटी का जोर लगा दिया, किंतु अंत में उन्हें मुंह की खानी पड़ी।
इस्लाम से पहले अज्ञानता के काल की बहुत सी परंपराएं अरब समाज में प्रचलित थीं, परंतु इनमें से कुछ परंपराएं ऐसी थीं जिन्हें केवल उपदेश देने से खत्म नहीं किया जा सकता था और इसके लिए व्यवहारिक व अमली कदम उठाना जरूरी था। इन्हीं बातों के दृष्टिगत पैगंबर इस्लाम ने अपने मुंह बोले बेटे जैद बिन हारिसा की शादी अपनी फूफी की बेटी जैनब से कराई, जबकि जैद बिन हारिसा गुलाम था और जैनब का संबंध अरब समाज के प्रतिष्ठित व आजाद परिवार से था। और आरंभ में इस विवाह से न तो जैनब राज्य थी और न ही उसका भाई अब्दुल्ला, परंतु महान ईश्वर की ओर से आयत नाजिल होने के बाद जैनब इस विवाह पर राजी हो गई, किंतु उनका संयुक्त दाम्पत्य जीवन अधिक समय तक नहीं चला और दोनों में तलाक हो गया। और जैनब का तलाक हो जाने के कुछ समय बाद पैगंबर इस्लाम ने जैनब से विवाह कर लिया।
दूसरे शब्दों में पैगंबर इस्लाम ने अपने मुंह बोले बेटे की पत्नी से विवाह करके बता दिया कि इस कार्य में कोई पाप नहीं है। इसी तरह पैगंबर इस्लाम ने जैद की शादी अपनी फूफी की बेटी से कराकर बता दिया कि अवश्रेष्ठता का मापदंड केवल तकवा है और मोमिन मर्द मोमिना औरत से विवाह कर सकता है और उन दोनों में से कोई गुलाम या कनीज ही क्यों न हो। अब शादी का मापदंड केवल ईमान है, कोई और चीज नहीं।
जब जैनब और जैद का विवाह हो रहा था तब बड़े पैमाने पर लोगों को खाने पर आमंत्रित किया गया। पैगंबर इस्लाम ने अपने विशेष सेवक अनस बिन मालिक को आदेश दिया कि उनके समस्त अनुयायियों को खाने पर बुलाया जाए और उन्होंने भी किसी अपवाद के बिना समस्त लोगों को खाने पर आमंत्रित किया। पैगंबर इस्लाम के अनुयायी 10-10 लोगों के दलों में खाना खाने के लिए आते और खाना खाने के बाद चले जाते थे। जब खाना खाने का सिलसिला खत्म हो गया तो इसकी जानकारी देने के लिए अनस बिन मालिक पैगंबर इस्लाम की सेवा में गए। इसके बाद पैगंबर इस्लाम कमरे में गए तो देखा कि अभी 3 आदमी कमरे में हैं और एक दूसरे से बातें कर रही हैं। पैगंबर इस्लाम बैठ गए और बातचीत खत्म होने की प्रतीक्षा करने लगे, परंतु उन लोगों की बातचीत लंबी खिंच गई तो पैगंबर इस्लाम अपनी जगह से उठे और बाहर चले गए।
Thank you.
پیغمبر اسلام کے وشیش سیوک انس بن مالک بھی کچھ نہیں بولے اور وہ بھی اس بات کی پرتیکشا کرنے لگے کہ بات چیت ختم ہونے کے بعد تینوں ویکتی کمرے سے باہر نکل جائیں گے۔ پرنتو تھوڑی دیر کے بعد پیغمبر اسلام دوبارہ واپس آئے تو دیکھا کہ تینوں ویکتی بیٹھے اور بات چیت میں لین ہیں۔ یہ وہ وقت تھا جب مہانیشور نے سورہ عذاب کی 53 آیت نازل کی اور مہمانی کے ششٹاچار کو بیان کیا۔ مہانیشور اس آیت میں کہتا ہے، ہے ایمان لانے والو، پیغمبر کے کمرے میں داخل نہ ہو مگر یہ کہ تمہیں وہاں کھانے کی انومتی دی جائے، پرنتو سمے سے پہلے وہاں نہ جاؤ کہ کھانا کھانے کی پرتیکشا کرنی پڑے اور تم دیر تک وہاں نہ رہو، بلکہ جس سمے تمہیں کھانے کے لیے بلایا گیا ہے اسی سمے جاؤ، اور جب کھانا کھا لو تو وہاں سے چلے جاؤ اور کوئی بات چیت نہ کرو، کیونکہ تمہارے وہاں دیر تک رہنے سے پیغمبر کو کشٹ پہنچتا ہے اور وہ اس بات سے تم سے شرم کرتا ہے کہ یہ کہے کہ تم لوگ باہر چلے جاؤ، پرنتو اللہ حق بات کہنے سے شرم نہیں کرتا۔
پراچین سمے میں ایک پرمپرا یہ تھی کہ لوگ نماز کے سمے جیون کی کچھ ضروری چیزوں کو پڑوسیوں سے ادھار لیتے تھے، اور پیغمبر اسلام کا گھر بھی اس سماجک نیم سے اپواد نہیں تھا۔ کبھی کبھی لوگ آتے اور پیغمبر اسلام کی پتنیوں سے قرض لے لیا کرتے تھے، چونکہ جب لوگوں کی آواجائی ہوتی تھی اور وہ پیغمبر اسلام کی پتنیوں سے قرض لیتے تھے تو اس بیچ پیغمبر اسلام کی پتنیوں کا سامنا لوگوں سے پڑتا تھا اور ان کے مان سمان اور پرتشٹھا کی سرکشا کے لیے پوتر قرآن کے سورہ احزاب کی 53 آیت کا دوسرا بھاگ نازل ہوا۔
آیت کے اس بھاگ میں مہانیشور نے مومنوں کو آدیش دیا کہ وہ ہمیشہ پردے کے پیچھے سے پیغمبر اسلام کی پتنیوں سے ضروری چیزیں لیں۔ آیت کے اس بھاگ میں اس پرکار آیا ہے، اگر پیغمبر کی پتنیوں سے کوئی چیز لینی ہو اور اس کے لیے تمہیں ان سے بات کرنے کے لیے بادھ ہونا پڑے تو تم پردے کے پیچھے سے ان سے مانگو اور بات کرو، یہ طریقہ تمہارے اور ان کے دلوں کے لیے بہتر ہے۔
مہان ایشور نے پوتر قرآن کے سورہ احزاب کی 3 آیت میں پیغمبر اسلام کی پتنیوں کے مان سمان اور پرتشٹھا کی سرکشا کو سمست مسلمانوں کے لیے انیوار قرار دیا ہے۔ اس کے باوجود کچھ دشمنوں نے پیغمبر اسلام کی پتنیوں کے بارے میں سازش رچی تھی، وشیش کر پیغمبر اسلام کے سورگواس کے بعد، اور کچھ نے اپنی سازشوں کو زبان سے بیان بھی کر دیا تھا۔ پیغمبر اسلام کی کچھ پتنیوں کے ویوہار سے اسلام کو اپوریہ چھتی پہنچ سکتی تھی، اس لیے ایشوری آدیش کے انوسار پیغمبر اسلام کی پتنیاں ان کے سورگواس کے بعد دوبارہ ویواہ نہیں کر سکتی تھیں، اور مسلمانوں کو آدیش ملا کہ وہ پیغمبر اسلام کے سورگواس کے بعد ان کی پتنیوں سے ویواہ نہیں کر سکتے۔
دوستو، اگر پیغمبر اسلام کے جیون میں یا ان کے سورگواس کے بعد دوسرے مسلمان پیغمبر اسلام کی پتنیوں میں سے کسی سے وواہ کرتے تو اس کاریہ سے پیغمبر اسلام کو تکلیف پہنچتی، اور مہانیشور کو یہ کاریہ بالکل پسند نہیں ہے کہ اس کے سب سے افضل و شریشٹھ پیغمبر کو تکلیف پہنچے۔
سماج میں پیغمبر اسلام کی پتنیوں کو وشیش مان سمان کی درشٹی سے دیکھا جاتا تھا۔ منافقوں نے پیغمبر اسلام کے سورگواس کے بعد سازشیں رچ رکھی تھیں، ان میں سے ایک پیغمبر اسلام کے سورگواس کے بعد ان کی پتنیوں سے وواہ کر لینا تھا۔ ان کے اس کاریہ سے پیغمبر اسلام کی پتنیوں کا سماج میں جو مان سمان تھا وہ ختم ہو جاتا، اور ان کا پریوگ وہ اپنے سانسارک ہیتوں کے لیے کرتے۔ کچھ مسلمان ایسے تھے جن کے دلوں میں اسلام اور ایمان کا پرکاش نہیں پہنچا تھا، اور منافقوں کی سنگت سے وہ اس بات کی جگت میں تھے کہ پیغمبر اسلام کے سورگواس کے بعد ان کی پتیوں سے وواہ کر لیں گے، پرنتو مہانیشور نے سورہ احزاب کی 3 آیت نازل کر کے سمست مسلمانوں کو بتا دیا کہ پیغمبر اسلام کے سورگواس کے بعد ان کی پتیوں سے وواہ حرام ہے، اور مہانیشور نے پیغمبر اسلام کی پتنیوں کو امت و قوم کی ماں کہا۔
یہ بات منافقوں کو بہت اکھری اور انہوں نے اس پر آپتی جتاتے ہوئے کہا کہ ہمارے ندن یا طلاق کے بعد پیغمبر اسلام ہماری پتنیوں سے وواہ کر سکتے ہیں تو ہم ان کے سورگواس کے بعد ان کی پتنیوں سے وواہ کیوں نہیں کر سکتے؟ کچھ منافقوں نے قسم کھائی کہ پیغمبر اسلام کے سورگواس کے بعد ہم ان کی پتنیوں کے ساتھ وہی کریں گے جو انہوں نے ہماری پتنیوں کے ساتھ کیا ہے، پرنتو مہان ایشور نے پوتر قرآن کے سورہ احزاب کی 53 آیت کے آخری حصے کو نازل کر کے ان کے شڑیتروں پر پانی پھیر دیا۔ تو دوستو آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتو ابھی آپ سن رہے تھے ساپتاہک کاریہم قرآن قصے، اور اب سنیں مکھیہ سماچاروں کے سارانش کا۔ آذربائیجان گنراج کے ودیش منترالے کے پروکتا نے کہا ہے کہ باکو ایران سہت اپنے سمست پڑوسی دیشوں کے ساتھ سمبندھوں کو بہتر بنائے جانے کا اچھک ہے۔ ایران کے سنسد سبھاپتی نے فلسطین کے وشے کو اسلامی جگت کا سب سے مہتوپورن وشے بتایا ہے۔ ابو الفضل اموی نے وشو قدس دیوس کو فلسطینیوں پر کیے جانے والے اتیاچاروں کی گونج بتایا ہے۔ چین کے اچ کوٹنائک نے کہا ہے کہ ایران اور سعودی عرب کے مدھیہ سمجھوتا سمسیاؤں کے سمادھان میں وارتا کے پربھاوی ہونے کا سوچک ہے۔ مجلس خبرگان کے انوسار لبنان اور فلسطین کو ایک جٹ ہو کر شتروں کے شڈیانتروں کا مقابلہ کرنا چاہیے۔ وشو قدس دیوس کے سندر میں اسلامی کرانتی کے ورشٹھ نیتا کا چین کرنے والی پریشد مجلس خبرگان نے ایک بیان جاری کیا ہے۔ تو شوتاؤ اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ۔ شبھ راتری۔ Thank you.